नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल माघ 7 गते सोमबार, माघ कृष्ण पक्ष षष्ठी तिथि। तदनुसार 20 जनवरी सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्रबाट लिँदैछौं। नेपाल उपविजेता शीर्षकमा गोर्खापत्रले मूल खबर बनाएको छ। विश्वकपको फाइनलमा हारको पीड़ाको मापन सायदै गर्न सकिएला, तर नेपालको पुरूष र महिला टीम आइतबार आयोजक भारतसँग खो खो विश्वकपको उपाधि गुमाउँदा पनि खुशी देखिए, सन्तुष्ट बने। नेपालले कुनै पनि स्तरको विश्वकपको फाइनल खेलेको यो पहिलो पटक हो, त्यसैले टीम गेममा नेपाली खेलकुदका लागि यो सबैभन्दा ठूलो उपलब्धि बन्यो। भारतको नयाँ दिल्ली स्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा भएको खो खो विश्वकपको पहिलो संस्करणमा भारत पुरूष र महिला दुवै वर्गमा नेपाललाई हराएर च्याम्पियन बन्यो। महिला फाइनलमा आयोजक भारतले नेपाललाई 78-40 हरायो। यसै गरी पुरूष फाइनलमा भारतले नेपाललाई 54-36 पराजित गर्यो। भारत दुवै वर्गमा खो खो विश्वकपको पहिलो च्याम्पियन बन्यो। विश्वकप उपविजेताको उपलब्धिमा नेपाली खो खो टीम मात्र होइन, विश्वकै प्रतिष्ठित खेल च्यानल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हेर्ने लाखौं नेपाली खेलप्रेमीले आफ्नो टीमको हारमा पनि गर्व गरे। खो खो खेलमा आयोजक भारतको एकलौटी दबदबाका कारण प्रतियोगितामा सहभागी अन्य टीमको लक्ष्य उपाधिभन्दा फाइनल खेल्नु नै थियो, जसमा नेपालको पुरूष र महिला दुवै टीम सफल भएको मान्नुपर्छ। नेपालको पुरूष र महिला टीमले पनि नेपालले पनि खो खो विश्वकपको पहिलो संस्करणकै फाइनल खेलेर आफूलाई इतिहासको पानामा सामेल गरेको छ। पहिलो खो खो विश्वकपमा पुरूषतर्फ 20 र महिलातर्फ 19 टीम सहभागी थिए। नेपालको महिला टीम अपराजित रहँदै भारतसँग फाइनल खेलेको हो। नेपालले फाइनल यात्राको सेमी फाइनलमा युगाण्डा, क्वार्टर फाइनलमा इरान तथा समूह चरणमा भूटान, जर्मनी, श्रीलंका र बंगलादेशलाई सहजै हराएको थियो। नेपालले भारत विरूद्धको अन्तिम खेलमा भने सोही प्रदर्शन दोहोर्याउन सकेन। नेपाल उपविजेता शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा मूल खबरका रूपमा यो समाचार प्रकाशित छ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा एक साताभित्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिनुभएको छ। कार्यदलको प्रतिवेदन र सुझाव बारे हिजो प्रधानमन्त्री निवास बालुवाटारमा सो विषयमा जानकारी लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सुसूचित गराउनुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले बिरामीले खर्च नभएर उपचार गर्न नपाउने अवस्था आउन दिन नहुने बताउनुभयो। उहाँले कार्यदलबाट स्वास्थ्य बीमा कार्यक्रमको वस्तुनिष्ठ समीक्षासहित सुझाव दिएकाले यथास्थितिमा परिवर्तन गरी व्यावहारिक हुने गरी कार्यक्रमलाई सुधार गर्ने गरी एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई निर्देशन दिनुभयो। हाल स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत करिब 11 अर्ब रूपियाँ भुक्तानी गर्न बाँकी छ। यस कार्यक्रममा हाल कुल जनसंख्याको 27% नागरिक आबद्ध भएको र आबद्ध भएका मध्ये 48% सेवा लिएको स्थितिमा सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउने र निरपेक्ष गरीबीको रेखामुनि रहेका सबै नागरिकको स्वास्थ्य सेवा निशुल्क गर्नुपर्ने ढाँचामा जान कार्यदलले सुझाव दिएको छ। कार्यदलले आधारभूत स्वास्थ्य सेवा र अन्य सामाजिक सुरक्षाका कोष कार्यक्रमसँग पनि यस कार्यक्रमलाई एकीकरण गर्न सुझाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसहित कार्यदलका संयोजक शम्भू आचार्य तथा सदस्यहरू डाक्टर रघुराज काफले, डाक्टर भगवान कोइराला तथा सदस्य सचिव सरोज शर्मासँग प्रतिवेदन प्राप्तिबारे जानकारी लिएको हो। भेटमा सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीको सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताउनुभयो। उहाँले प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया दिनुभएको भन्दै कार्ययोजनासहित पुनः प्रस्तुत हुने बताउनुभयो। मन्त्री पौडेलले एक साताभित्र प्रतिवेदन सार्वजनिक गर्ने र सरकारले मुख्य सुझाव पनि कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढ़ाउने बताउनुभयो। स्वास्थ्य बीमा कार्यक्रम सुधार कार्ययोजना बनाउन निर्देशन शीर्षकको यो खबर गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा सुरुङ मार्गले छिचोलिँदै पहाड़हरू शीर्षकको खबर मूल खबरका रूपमा प्रकाशित छ। पहिलो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले पहाड़ फोरेर सुरुङ मार्ग बनाउने योजना सुनाउँदा धेरैले मजाक ठाने। सुरुङ मार्गसँगै रेल पनि कुदाउने उनै ओलीको सपनाले अहिले साकार रूप लिँदै गएको छ। सुरुङ मार्ग त देशभर दर्जन भन्दा बढ़ी बन्ने भएका छन्। धादिङमा निर्माणाधीन नागढुङ्गा सुरुङ मार्ग र बुटोल पाल्पा सिमानामा निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्गको निर्माण तीव्र गतिमा भइरहेका छन्। यो प्रसंगलाई अन्नपूर्ण पोस्ट दैनिकले मूल खबरका रूपमा प्रकाशित गरेको छ। अन्नपूर्णबाटै अब त मेरो निर्दोष छोराको रिहाई होला कि शीर्षकको खबर लिँदैछौ। बिहान उठ्ने बेलादेखि राति अबेरसम्म हमास र इजरायल युद्धको समाचार हेर्दै दैनिकी बित्ने गरेको 15 महिना भयो। जब जब हमास र इजरायल बीच युद्धविराम हुने खबर आउँथ्यो विपिनको आमा बुवाको मनिल अनुहारमा खुशीको रेखा पर्थे। तर त्यो खुशी धेरै टिक्दैन, फेरि खबर आउँथ्यो तत्काल विपिन रिहा नहुने। यसरी आशै आशमा विपिनको प्रतीक्षामा बसेको 1.5 वर्ष बितिसक्यो। पल पलमा विपिनको सम्झनाले उनीहरूलाई विरक्त बनाउँछ। शुक्रबार पुनः एउटा खबर आयो हमास र इजरायल बीचको युद्ध विराम हुने र हमासले सबै बन्दी रिहा गर्ने। उनको परिवारमा फेरि खुशी चाहियो तर त्यो खुशी धेरै टिकेन। खबर आयो पहिलो चरणमा रिहाई हुनेको सूचीमा विपिनको नाम छैन। पहिलो चरणमै विपिनको रिहाई हुने आशामा बसेका विपिनका आमा बुवा अहिले निराश छन्। एउटै कामना गरिरहेका छन् विपिनको छिटो रिहाई होस्। युद्धविराम हुने खबरले खुशी महसुस भयो। धेरै सुखी त हुन सकेकी छैन। जब मेरो छोराको मुख अगाडि देखिन्छ खुशी त त्यसपछि हुन्छु, मलिन अनुहारमा विपिनकी आमा पद्माले भन्नुभयो। युद्धविराम भएपछि विपिन पहिलो चरणमै छुट्लान् भन्ने आशा थियो तर भएन। मेरो निर्दोष छोरा 15 महिनादेखि बन्धक छ। उहाँले पहिले मेरो निर्दोष छोराको पहिले पनि युद्धविराम भएको सम्झिँदै विपिन रिहाई हुने आशा नटुटेको बताउनुभयो। यसअघि पनि युद्धविराम भए छोरा रिहाई होला भनेर हामी कुरेर बसिराखेका थियौं। अहिले पनि युद्धविराम भएको छ, अब त मेरो निर्दोष छोराको रिहाई होला कि पद्माले भन्नुभयो। पहिलो चरणमा त विपिनको नाम समावेश छैन भन्ने सुने, हाम्रो सरकारको पहल पुगेन कि। अब त मेरो निर्दोष छोराको रिहाई होला कि शीर्षकको यो खबर अन्नपूर्ण पोस्टको अग्रपृष्ठमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा धरहरा सहित 6 संरचना भाड़ामा दिँदै सरकार शीर्षकको खबर मूल खबरका रूपमा प्रकाशित छ। सरकारी ढुकुटी र दाताको अनुदानबाट बनाइएका विशिष्ट सार्वजनिक संरचना निजी क्षेत्रलाई भाड़ामा दिन सरकारले प्रक्रिया अगाडि बढ़ाएको छ। सरकारले पहिलो चरणमा धरहरा बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, गोदावरी स्थित सनराइज सभाल, बुटोल स्थित अन्तर्राष्ट्रिय सभाल तथा प्रदर्शनी केन्द्र र झापाको दमक भ्यू टावर भाड़ामा लगाउन लागेको हो। मन्त्री परिषद बैठकले गत कार्तिक 13 विशिष्ट संरचना संचालन तथा व्यवस्थापन विकास समिति गठन आदेश पारित गरेको थियो, जुन मंगिर 3 नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ। गठन आदेशमा विशिष्ट संरचना संचालन तथा व्यवस्थापन विकास समितिले विशिष्ट संरचनाको प्रचलित कानून बमोजिम करार, भाड़ा वा अन्य उपयुक्त विधिबाट संचालन गर्ने गराउने उल्लेख छ। गठन आदेशको अनुसूचीमा विशिष्ट संरचना भनेर 6 नामै तोकेको छ। गठन आदेशले सरकारी खर्चमा निर्मित अन्य सार्वजनिक संरचना भाड़ामा लगाउन पनि बाटो खोलेको छ। आदेशमा उल्लेख गरिएका संरचनालाई भाड़ामा लगाउन गृह कार्य शुरू भइसकेको शहरी विकास मन्त्रालयले जनाएको छ। धरहरासहित 6 संरचना भाड़ामा दिँदै सरकार शीर्षकको यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। सुप्रिम सहकारीको बचत ठगी सहितको अभियोगमा गोर्खा मीडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने सहित 22 विरूद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालयले 14 विरूद्ध नयाँ र 8 विरूद्ध पूरक अभियोजन गरेको हो। अभियोग पत्रमा 22 विरूद्ध 15,59,83,000 रूपियाँ सामूहिक बिगो माग दावी गरिएको छ। लामिछानेमाथि व्यक्तिगत 2 पनि बिगो दावी गरिएको छ। प्रहरीको पूरक अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले झण्डै दर्जन तथ्य र प्रमाणसहित लामिछाने विरूद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको हो। यसअघि गत वैशाख 3 सुप्रिमको बचत अपचलनमा 28 विरूद्ध 86,18,00,000 23,754 रूपियाँ बिगो कायम गरी सहकारी ठगीमा मात्र मुद्दा दायर गरिएको थियो। त्यति बेला लामिछाने गृहमन्त्री हुनुहुन्थ्यो। गृहमन्त्री भएकै कारण उहाँ विरूद्ध प्रहरीले अनुसन्धान नगरी उन्मुक्ति दिएको थियो। गृहमन्त्रीबाट हटेपछि मात्र लामिछाने अनुसन्धानको दायरामा तानिनु भएको हो। लामिछाने लगायत विरूद्ध 44 जनाले गत असोज 5 पूरक जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढ़ाएको थियो। सहकारी ठगीमा लामिछाने सहित थप 14 जना विरूद्ध रूपन्देहीमा मुद्दा शीर्षकको यो खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा विशेश्वर सहकारी ठगी श्रीमान श्रीमती मिलेर 14 करोड़ हिनामिना शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। चन्द्रागिरी नगरपालिका 10 स्थित विशेश्वर बचत तथा ऋण सहकारीको झण्डै 14.5 करोड़ ठगीमा श्रीमान श्रीमती नै संलग्न रहेको खुलेको छ। ठगीमा संलग्न चन्द्रागिरीकी मीना महर्जन र उहाँका श्रीमान रविनाथ महर्जन हुन्। जिल्ला अदालत काठमाडौँमा उनीहरू विरूद्ध सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको छ। मीना सहकारीकी अध्यक्ष हुन् भने रविनाथ व्यवस्थापक हुन्। अहिले दुवै फरार छन्। उनीहरू विरूद्ध 93 बचतकर्ताको 14,31,91,238 रूपियाँ ठगी गरेको अभियोग छ। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकबाटै नक्कली लाइसेन्स प्रकरण शंकास्पद लाइसेन्स भेरिफाई गर्न दिइएको प्रतिवेदन नै गायब शीर्षकको खबर लिँदैछौ। शंकास्पद लाइसेन्स छानबिन समितिले कार्यवाही तथा अनुसन्धान गर्न सिफारिश गरेको प्रतिवेदन नै यातायात व्यवस्था विभागबाट गायब भएको छ। समितिले विभागबाट वितरण भएका मध्ये 1,02,000 लाइसेन्स शंकास्पद भएको निष्कर्ष निकाल्दै झण्डै 29,000 लाइसेन्स खारेज र 73,000 लाइसेन्सको भेरिफाई गर्न भनेको थियो। त्यसरी सिफारिश भएका मध्ये 30,000 लाइसेन्स खारेज भइसकेका छन्। बाँकी 72,000 लाइसेन्स भेरिफाई गर्न विभागले प्रदेश स्थित यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको थियो। विभागबाट गायब भएको सोही विवरण हो। लाइसेन्स भेरिफाईका लागि प्रदेश अनुसार पठाइएको तथ्याङ्क अहिले विभागसँग छैन। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापनको पालो।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा प्रकाशित बाँकी समाचारहरू। कान्तिपुर दैनिकको अग्रपृष्ठमा फेवातालमा हावा र पानीको गतिमापन यन्त्र शीर्षकको खबर प्रकाशित छ। फेवातालमा दुर्घटना न्यूनीकरण गर्न हावाहुरी र पानीको गतिमापन गर्ने उपकरण जडान गरिएको छ। फेवाताल स्थित सशस्त्र प्रहरीको रेस्क्यू वाच टावरमा विन्ड सेन्सर डिभाइस राखिएको हो। यो उपकरणले हावाहुरी र पानीको गति के कस्तो हुनेछ भन्ने सूचना 3 अघि नै दिन्छ। 2080 फागुन यता 11 महिनामा फेवातालमा डुंगा दुर्घटनाबाट 4 ज्यान गएको छ भने 83 उद्धार गरिएको छ। अत्यधिक गतिको हावाहुरी चल्दा र ठूलो वर्षा हुँदा फेवातालमा डुंगा पल्टिएर हुन सक्ने दुर्घटनाको जोखिम हटाउन उपकरण जडान गरिएको हो। सशस्त्र प्रहरी बल कालिका गण कास्कीका प्रमुख एसपी अरूण कुमार शर्माले भन्नुभयो, गृह र अर्थ मन्त्रालयसँग स्वीकृति लिएर अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ईसी मोडको सहयोगमा यो यन्त्र जडान गरिएको हो। यो खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको नागरिक दैनिकमा अन्तत राष्ट्रिय परिचय पत्र अनिवार्य शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र विरूद्ध परेको रिट निवेदन खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह रावत, न्यायाधीशहरू अब्दुल अजीम मुसलमान र निरपोधोज निरौलाको पूर्ण इजलासले राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने सरकारको निर्णय विरूद्ध परेको रिट आइतबार खारेज गरिदिएको हो। सर्वोच्चको रिट खारेजी निर्णयपछि सरकारले तोकेका हरेक कामका लागि अब राष्ट्रिय परिचय पत्र अनिवार्य भएको छ। वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ र अधिवक्ताहरू रामबहादुर राउत र विमल पोखरेलले छुट्टा छुट्टै रिट निवेदन दर्ता गराउनु भएको थियो। रिट निवेदकहरूले नागरिकता हुँदाहुँदै राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दा आम नागरिकलाई झन्झट हुने भन्दै अनिवार्य नगर्न माग गर्नुभएको थियो। निर्देशनात्मक आदेशको लिखत भने तयार भइ नसकेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले बताउनुभयो। रिट निवेदन खारेजीसँगै यसअघि सर्वोच्चले दिएको अन्तरिम आदेश पनि खारेज भएको छ। गृह मन्त्रालयले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै निवेदन दर्ता गराएको थियो। यसअघि सर्वोच्चले सरकारबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा उपलब्ध गराउने परियोजनाका लागि राष्ट्रिय परिचय पत्रलाई अनिवार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको थियो। यो खबर नागरिक दैनिकको अग्रपृष्ठमा छ। नागरिक दैनिकबाटै महिलामा 9 गुणा बढ़ी लुपस बाथ शीर्षकको खबर लिँदैछौ। विश्वभरि पुरूषको तुलनामा महिलामा बढ़ी देखिएको लुपस बाथ नेपालमा पनि महिलामै बढ़ी पाइएको छ। नेशनल बाथरोग सेन्टरका बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्मचारीका अनुसार उपचारका क्रममा लुपस बाथ पुष्टि भएका 10 जनामा 9 महिला र 1 पुरूष छन्। नेपालमा पनि लुपस बाथ 9 गुणा बढ़ी महिलामा देखिएको छ। उहाँले भन्नुभयो, उहाँका अनुसार नेपालमा लुपस बाथको स्थितिबारे छुट्टै अनुसन्धान भने भएको छैन। नेपालमा लुपस बाथका बिरामी कतिपय शुरूआती चरणमै, कतिपय छालाभरि दाग आएपछि र कतिपय भित्री अंग बिग्रिएपछि उपचारका लागि स्वास्थ्य संस्थामा पुग्ने गरेको चिकित्सकले औंल्याएका छन्। महिलामा 9 गुणा बढ़ी लुपस बाथ शीर्षकको यो खबर नागरिक दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। जनप्रतिनिधिमा नियमसंगत पाउने सरकारी सेवा सुविधा लिन तछाड़ मछाड़ नै गर्ने गरेको खबर सुनिँदै आएको छ। नियमले नमिल्नेमा समेत जबरजस्ती सुविधा लिने जनप्रतिनिधि पनि छन्। केही जनप्रतिनिधि भने आफूले पाएको सुविधा फिर्ता गरेर समाजमा उदाहरणीय बनेका छन्। दोलखाको तामाकोशी गाउँपालिका वड़ा नम्बर 6 का वड़ाध्यक्ष कृष्ण प्रसाद फुयाल स्थानीय तहका अन्य जनप्रतिनिधि भन्दा फरक देखिनु भएको छ। उहाँ उमेरले 58 वर्षको हुनुभयो। वडाध्यक्षमा विजयी भएपछि नागरिकको सेवामा विकास निर्माणसँगै विभिन्न सामाजिक कार्य गर्दै आउनुभएका उहाँले गाउँपालिकालाई आर्थिक भार कम होस् भन्दै सुविधामा पाएको मोटरसाइकल गाउँपालिकालाई फिर्ता गरेर घोड़ा चढ़न थाल्नु भएको छ। गएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी हुनुभएका फुङायलले मोटरसाइकल फिर्ता गरेर 1,05,000 रूपियाँको घोड़ा किनेर चढ़दै आउनुभएको हो। आफूसँगै निर्वाचित वड़ा अध्यक्षहरू मोटरसाइकलमा हुइकिएर कार्यालय जाँदा आउँदा उहाँ भने हरेक दिन घोड़ा चढ़ेरै कार्यालय आउजाउ गर्नुहुन्छ। कार्यालयको कामकाजका लागि भनी गाउँपालिकाबाट लिएको मोटरसाइकल उहाँले कार्यालयमै बुझाउनु भएको छ। जनप्रतिनिधि आफ्नै घोड़ामा शीर्षकको यो खबर तस्वीरसहित गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। आजको नेपाल समाचार पत्र दैनिकबाट सिंहदरबारमा रहेका सबै मन्त्रीको स्वकीय सचिवालय खारेज गरौं शीर्षकको खबर लिँदैछौ। सरकारका अधिकांश सचिवहरूले मन्त्रालयमा मन्त्रीको स्वकीय सचिवालय तत्काल खारेज गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्। केही दिनअघि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले स्टाफ कलेजमा आयोजना गरेको प्रधानमन्त्री र सचिवबीचको छलफल कार्यक्रममा विभिन्न गुनासाहरू राख्दै अधिकांश सचिवहरूले मन्त्रालयमा रहेको मन्त्रीको स्वकीय सचिवालयले मन्त्रालयको काममा प्रभावकारिता आउन नदिएको र हरेक विषयमा अनावश्यक हस्तक्षेप गर्ने गरेकाले मन्त्रालयको कामको अवरोधका रूपमा रहेका त्यस्ता सचिवालयहरू हटाउन प्रधानमन्त्रीसँग माग गरेका हुन्। केही वर्ष अघिसम्म मन्त्रीको स्वकीय सचिवालय मन्त्री निवासमा मात्रै केन्द्रित रहने गरेको थियो। कानूनी रूपमा पनि मन्त्रालयमा सरकारी कर्मचारी रहने गरी निजी सचिवालयको व्यवस्था गरिएको हुन्छ, तर मन्त्रालयभित्र स्वकीय सचिवालय राख्ने सम्बन्धी कानूनी व्यवस्था खासै छैन। अधिकांश मन्त्रीहरूले घुस खाने वातावरण मिलाउन र बार्गेनिङ गर्नका लागि आफ्नो स्वकीय सचिवालयलाई मन्त्रालयमा लैजाने गरेको प्रशासनविदहरूको तर्क छ। यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। आजको राजधानी दैनिकबाट अन्तत वामदेव एमाले प्रवेशतिरै शीर्षकको खबर लिँदैछौ। राष्ट्रिय सभा सदस्य एवं नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गर्नुहुने भएको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गौतमका बीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल पश्चात गौतमले एमालेमा प्रवेश गर्ने बताउनु भएको हो। गौतम एमाले प्रवेश गरे पनि अभियानमा आबद्ध केही नेता नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन्। ती नेताले एमालेमा प्रवेश नगरी एकीकृत समाजवादी वा माओवादीमा प्रवेश गर्नुपर्ने अडान दिएको स्वयं गौतमले बताउनु भएको छ। प्रधानमन्त्री ओलीसँग छलफल भएपछि अब छिट्टै नै पार्टी प्रवेशको मिति स्थान र समय तोकिने गौतमले जानकारी दिनुभएको सम्बन्धी यो खबर राजधानी दैनिकमा प्रकाशित छ। अर्थमन्त्री पौडेल भन्नुहुन्छ लगभग सकियो निर्माण व्यवसायको दावी, 35 अर्ब बाँकी शीर्षकको खबर कारोबार दैनिकबाट लिँदैछौ। लामो समयदेखि सरकार र निर्माण व्यवसायबीच पूर्वाधार निर्माणको बक्यौता रकमलाई लिएर विवाद चलिरहेको छ। अर्थमन्त्री विष्णु पौडेलले बक्यौता रकम भुक्तानी गरिरहेको दावी गर्दै आउँदा व्यवसायीले रकम नपाएको भन्दै काठमाडौँ उपत्यका घेर्ने कार्यक्रम सार्वजनिक गरेका छन्। आइतबार मात्र अर्थमन्त्री पौडेलले बिल बीजक मिलेका आयोजनाको बक्यौता रकम भुक्तानी भएको दावी गर्नुभयो। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले भन्नुभयो, निर्माण व्यवसायको पुर्याउनु बक्यौता लगभग सकिएको अवस्था छ, केही बिल बीजक नमिलेकाको मात्र भुक्तानी दिन बाँकी छ। मन्त्री पौडेलले निर्माण व्यवसायीहरूले विधि र मापदण्ड अनुरूप बुझाएका बिलको सबै पुरानो रकम तिरेर सकिएको बताउनुभयो। पौडेलले भन्नुभयो, हाम्रो नेतृत्वमा सरकार सञ्चालनमा आएपछि लामो समयदेखि तिर्न बाँकी व्यवसायीको भुक्तानी तिर्न सफल भएका छौं, अब कुनै पनि व्यवसायीको पुरानो रकम बाँकी छैन। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा म्याद नजिकिएपछि नारायणगढ़ बुटोल सड़कमा काम धमाधम शीर्षकको खबर अर्थ पृष्ठमा प्रकाशित छ। तेस्रो पटक थपिएको म्याद सकिन 7 महिना मात्र बाँकी रहँदा नारायणगढ़ बुटोल सड़क विस्तार आयोजनाको कामलाई ठेकेदारले तीव्रता दिएका छन्। म्याद थपिएको 4 महिनासम्म पनि काम नगरेको ठेकेदार कम्पनी चिनिया कम्पनी चाइना स्टेट कर्पोरेशनले अहिले पूर्वी र पश्चिम दुवै खण्डतर्फको कामलाई तीव्रता दिइरहेको छ। कालो पत्र गर्ने, कलभर्ट बनाउने र दाउन्नेमा पहाड़ काट्ने काम भइरहेको छ। सड़क विस्तार शुरू भएको 6 वर्ष यताकै अहिले सबैभन्दा रफ्तारमा काम भइरहेको नारायणगढ़ बुटोल सड़क विस्तार आयोजना कार्यालयले जनाएको छ। म्याद नजिकिएपछि नारायणगढ़ बुटोल सड़कमा काम धमाधम शीर्षकको यो खबर कान्तिपुरको अर्थ पृष्ठमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकको अर्थपृष्ठमा प्राकृतिक स्रोतको रोयल्टीमा स्थानीय तहको हिस्सा बढ़ाउन संघ प्रदेशको थपकड गर्न सुझाव शीर्षकको खबर प्रकाशित छ। प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँडको संरचना परिवर्तन गर्दै रोयल्टीमा स्थानीय तहको हिस्सा बढ़ाउन तथा संघ प्रदेशको हिस्सा थपगड गर्न एक अध्ययन प्रतिवेदनले सुझाएको छ। अहिले सबै खाले रोयल्टी रकममा संघको हिस्सा 50% र प्रदेश तथा स्थानीय तहको हिस्सा समान 25-25% छ। यसलाई परिवर्तन गरेर फरक फरक स्रोतको रोयल्टीमा फरक फरक हिस्सा कायम गर्न पनि अध्ययनले सुझाएको हो। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। अब सम्पादकीयको पालो, आजको गोर्खापत्रमा जैविक कृषिमा रूचि शीर्षकको सम्पादकीय प्रकाशित छ। अन्नपूर्णमा संघीयतामा केन्द्रीकरणको विडम्बना शीर्षकको सम्पादकीय देखिन्छ। कारोबार दैनिकमा सहकारीमा राष्ट्र बैंकको मस्यौदा लागू गर शीर्षकको सम्पादकीय प्रकाशित छ। नेपाल समाचार पत्रमा नागरिक कर्तव्य च्युत नहौं शीर्षकको सम्पादकीय प्रकाशित छ। आजको नागरिक दैनिकमा बजेट विचलन शीर्षकको सम्पादकीय छ भने कान्तिपुर दैनिकमा डेटा सुरक्षाबारे नागरिकलाई विश्वस्त बनाऊ शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसहित कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अखबारबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।